نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا اما بعد برادران اسلام اللہ تبارک و تعالی رمضان المبارک کی برکتوں سے انوارات سے ہم سب کو مالا مال فرمائے. جن حضرات نے قرآن پاک میں قرآن پاک کی سماعت کی یہاں پر اور پورے قرآن پاک کو ماشاءاللہ 6 تراویح میں انہوں نے سنا, اللہ پاک ان کے اس ختم کو قبول فرمائے, سننے کو بھی قبول فرمائے, سنانے کو بھی قبول فرمائے, ان تراویح کو بھی قبول فرمائے, روزوں کو بھی قبول فرمائے. یہ بہت بڑی نعمت ہے میرے بزرگوں, اللہ پاک کا جتنا بھی شکریہ ہم ادا کریں کم ہے. اپنے دل سے اپنی زبان سے اللہ پاک کا شکر ادا کرتے رہیں کہ اللہ آپ نے توفیق ادا فرمائی. جنتی جب جنت میں جائیں گے تو جو باتیں کہیں گے اس میں سے ایک بات یہ بھی کہیں گے کہ اگر اللہ کی طرف سے ہدایت نہ ہوتی تو ہمیں پتہ نہ چلتا کہ اللہ تعالیٰ کو کیسے راضی کیا جاتا ہے. ظاہر ہے کہ روزے رکھنے سے اللہ راضی ہوتے ہیں, روزے ایسے رکھے جاتے ہیں کوئی انسان اپنی عقل سے تو نہیں نکال سکتا ہے. نماز ایسے پڑھی جاتی ہے, نماز پڑھنے سے اللہ سے راضی ہوتے ہیں, کوئی انسان اپنے عقل سے نہیں نکال سکتا تھا. کون سے مہینے میں روزہ رکھنا, کب سے کب تک روزہ رکھنا, روزے کا ٹائم کیا ہے, روزے کے مسئلے کیا ہیں, ایسے قرآن پاک کیسے سنی جاتی ہے, قرآن پاک کیسے پڑھا جاتا ہے, تراویح میں کیسے سنا جاتا ہے, وما كنا لنهتدي لولا ان هدانا الله, یہ کہیں گے کہ اگر اللہ پاک ہمیں ہدایت نہ دیتا تو ہم ہدایت نہیں پا سکتے تھے. جن کے پاس مذہب صحیح نہیں ہے ان کو قدر ہوگی, ان کو پتہ چلے گا اس دن کے مذہب صحیح کیا ہوتا ہے, کیونکہ وہ بہت سے کام کر کے جائیں گے لیکن اس کا کوئی رزلٹ نہیں. اس واسطے کہ اللہ تعالیٰ نے کہا ہی نہیں کہ اس طریقے سے میں خوش ہوتا ہوں اور اس طریقے سے میں میری رضا ملتی ہے. تو صحیح راستے پر ہونا بہت بڑی نعمت ہے, اسی لیے اللہ پاک نے ہمیں نماز پڑھنے کا, روزہ رکھنے کا, زکات دینے کا, حج کرنے کا طریقہ بتایا اور حلال حرام کی تمیز سکھائی. اور اسی لیے قرآن پاک پڑھنے والے کے ذمہ یہ ہے کہ جیسے قرآن پاک پڑھتا ہے اور سنتا ہے ایسے ہی ساتھ ساتھ یہ بھی اپنے دل میں بھی کہے, زبان سے بھی کہے کہ اے اللہ میں اس کے حلال کو حلال جانتا ہوں اور اس کے حرام کو حرام جانتا ہوں, چاہے مجھے تفصیل اس کی معلوم نہیں بھی ہے, ظاہر کی ڈیٹیل معلوم نہیں ہے اس کے کہ کون سا حلال ہے کون سا حرام ہے, لیکن اجمالی طور پر یہ عقیدہ رکھنا چاہیے کہ اللہ جو اس کا حلال ہے وہ حلال ہے, اب میں اس کو کر سکتا ہوں نہیں کر سکتا ہوں میری کوتاہی ہے, لیکن میرا عقیدہ یہ ہے کہ جو اس میں حلال ہے وہ حلال ہے اسی کو میں حلال سمجھتا ہوں, اور جو اس میں حرام ہے وہ حرام ہے اسی کو میں حرام سمجھتا ہوں. اگر اپنی عملی کوتاہی کوئی ہے تو وہ عملی کوتاہی ہے, عقیدے کی کوتاہی نہیں کہلائے گی. تو وہ اس لیے مستحل حلال ہو وحرم حرام ہو, اس کے حلال کو حلال سمجھنا اور اس کے حرام کو حرام سمجھنا یہ کتاب پر ایمان لانے میں شامل ہے کہ اللہ کی کتاب پر ایمان لاتے ہیں, کا مطلب یہ ہے کہ اللہ تعالیٰ نے نازل فرمایا, اپنے حبیب پاک صلی اللہ علیہ وسلم پر نازل فرمایا, قیامت تک کے واسطے سارے انسانوں کے واسطے رسول ضابطے کے طور پر نازل فرمایا, اور کون سا کام کرنا ہے کون سا کام نہیں کرنا ہے وہ بیان فرمایا یا اس کے اصول بیان فرمایا, جس کی تفصیل جناب رسول اللہ صلی اللہ علیہ وسلم نے حدیث میں بیان فرمایا. ساری حدیث تفسیر ہوتی ہے قرآن کی, اس لیے کہ قرآن پاک میں اللہ نے فرمایا کہ وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ, ہم نے آپ کی طرف اس ذکر کو نازل کیا آپ بیان کریں گے لوگوں سے کہ کیا یہ ہے, اس کے اندر کیا نازل کیا ہوا ہے. مانو ضلعے جو کچھ آپ نے تفصیل بتائی وہ اسی کی تفصیل ہوتی ہے, وہ قرآن ہی کی تفصیل ہوتی ہے. اس لیے حدیث شریف میں جو چیزیں حلال بتائی گئی وہ قرآن کا حلال, اور حدیث شریف میں جو چیزیں حرام بتائی گئی وہ قرآن پاک کا ہی حرام ہے, اسی کی تفصیل ہے پوری کی پوری. اس لیے اللہ نے پورا قرآن پاک, یہ بھی اللہ تعالیٰ کا ایک نظام ہے کہ پوری امت کے دل میں یہ بات لگائی کہ تم ہر سال میرے سامنے کھڑے ہو کے پڑھنا اس کلام پاک کو اور میرے سامنے کھڑے ہو کے سننا, اپنے سامنے سنواتے ہیں تاکہ اس کے پورے انوار و برکات سے امت کا ایک ایک فرد جو ہے और पूरी तरह वो सफेद हो सके, कोई वहलू ना हो। कुरानी जिंदगी होती है मेरे दोस्त, जैसे कुरान सुनना पढ़ना होता है, ऐसे ये कुरानी जिंदगी होती है कि अल्लाह पाक को कौन सी जिंदगी पसंद है। अल्लाह को कुरान की मुआफ़त वाली जिंदगी पसंद है, और हदीस की जिंदगी होती है, अल्लाह रब्बुल इज्जत को हदीस की मुआफ़त वाली जिंदगी पसंद है। वो कोशिश इसकी होनी चाहिए, रमजान में आदमी को इसका आज़्म करना चाहिए कि अब मैं अपनी जिंदगी के अंदर किसी आलिम से पूछ पूछ के तय करा के कि मेरी जिंदगी में कुरान का कौन सा हिस्सा नहीं है वो ले आऊंगा, मेरी जिंदगी में हदीस शरीफ का कौन सा हिस्सा नहीं है वो मैं लेकर आऊंगा। कुरानी जिंदगी असल यही है कि इंसानी जिंदगी से मुताल्लिक, उसके कामों से मुताल्लिक कुरान के अहकामात हैं। कुरान की तासीर जब ही सामने आती है जब कुरान पाक की आयतें और उसके अहकाम वहां हो आदमी के जहां से उससे मुताल्लिक है। मिसाल के तौर पर सच बोलना कुरान पाक की जिंदगी है, कुरान पाक में जगह जगह है। तो अब अगर आदमी सच बोलता है तो कुरान पाक की आयत उसकी जुबान पर है, और अगर वो झूठ बोलता है तो कुरान पाक की आयत उसकी जगह पर नहीं है, हालांकि वो सच बोलने वाली आयत सही पढ़ता है और सही सुनता है। आंखों की हिफाजत करना है, कुरान पाक में यह है कि अपनी आंखों की हिफाजत करो। अगर एक आदमी आंखों की हिफाजत वाली आयत पढ़ता है और सुनता है लेकिन हिफाजत नहीं करता तो आयत अपनी जगह पर नहीं है, आंखों में होने की जगह है वो। अच्छी बात को सुनना है, खराब बात को नहीं सुनना है। तो सुनने से जाकर जो आयतें हैं कुरान पाक में ऐसी, वो कान की कान है उसकी जगह, ऐसे ही कमाने की जगह है, खर्च करने की जगह है, खाने की जगह है, रहने सहने की जगह है, सोचने की जगह है, चाहने की जगह है, हलाल हराम कमाने में, खर्च करने में, सब चीजों में। तो जो अहकाम अल्लाह शादी ब्याह में, राइट्स में, माँ बाप के हकूक में, बीवी बच्चों के हकूक में, हर एक से मुताल्लिक जो अहकाम है वो उनकी अपनी जगह पर हो, तो कुरान पाक का जो वजूद खारिजी है, इसका मतलब होता है फिजिकल वजूद कुरान पाक का, ये कायम होता है आदमी से। कुरान पाक के अल्फाज कुरान में है लेकिन कुरान पाक वाली लाइफ वो आदमी में है। आदमी को कुरान पाक के उन अल्फाज को अपने ऊपर अप्लाई करके उसको मौजूद करना होता है, ये मतलब होता है हक को दुनिया में जाहिर करने का। अगर मुसलमान कुरान को जाहिर करे अपने अमल से तो उसने कुरान को ही जाहिर किया, वो प्रैक्टिकल कुरान है वो। जैसे कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की आयत मुबारका प्रैक्टिकल कुरान थी, काना खुलुकुहुल कुरान, चलता फिरता कुरान पाक थे। तो जब कोई आदमी हक को जाहिर करेगा कुरान के अपने अमल से तो कुरान पाक के जो असरात हैं वो जाहिर होंगे, और उसके असरात में ये है कि हक को दुनिया में गलबा होगा और बातिल का दिमाग अल्लाह पाक खत्म करेंगे। बल्नक्ज़िबु बिलहक़ अला बातिल फयदमग़ुहु फ़इज़ा हुवा ज़ाहिक़। हम हक को लेके बातिल को मारते हैं और बातिल का दिमाग निकाल देते हैं। आज नहीं निकलता बातिल का दिमाग, बल्कि हमारे अंदर से बातिल नहीं निकल रहा जो कि कुरान पाक के पढ़ने वाले सुनने वाले हैं। तो उसकी वजह यह है कि जगह पे नहीं है चीज। इसकी मिसाल ऐसी है कि अगर कोई आदमी बुलेट खरीदने के लिए गया दुकान में और उससे बोला कि ये बुलेट क्या काम करती है, उसने कहा कि इससे शेर मार दे सकते आप। वो बुलेट खरीद के ले आया क्योंकि ये तो शेर मारने वाली है। घर में चूहा आ गया, उसने बुलेट हाथ में ली और उसको मार दिया, वो भाग गया। अब आप दुकान वाले से जाके लड़ रहे हैं कि यार तू तो कह रहा था कि शेर मारेगी, इसे तो चूहा भी नहीं मारा, वो भी भाग गया। तो वो जाहिर है कि यही पूछेगा आपसे कि आपने इसको रखा कहां था, कहेगा मैंने तो हाथ से मारा था। तो हाथ से मारने से शेर मरता है, वो तो ये है कि उसको रिवॉल्वर में होना पड़ता है। वो जो उसकी जगह है जब वहां से ये निकलती है बुलेट, तो फिर इसकी ताकत आप देखना कि कितने पावरफुल ये है। हाथी भी मर जाता है इससे, शेर क्या है, शेर भी मर जाता है इससे। तो ऐसी ही बात है, अल्लाह तबारक व तआला ने कुरान के अंदर बड़ी तासीर रखी है, वही तासीर जो सहाबा के पास थी। कुरान नहीं बदला और कुरान की तासीर नहीं बदली, अल्लाह भी नहीं बदले, अल्लाह की सिफात भी नहीं बदली, अल्लाह की कुदरत भी नहीं बदली, उनकी कुव्वत भी नहीं बदली। इस्लाम इस्लाम में नाज़िल हुई सो चीजें जैसी की वैसी हैं और अपनी पूरी असर के साथ हैं, अपनी रूहानियत के साथ हैं, अपनी कुव्वत के साथ हैं, उसमें कोई चेंजेस नहीं है, कोई तब्दीली नहीं है। सिर्फ यह है कि उसको इस्तेमाल करने वाले वो नहीं रहे जो सहाबा किराम थे, जो वली अल्लाह थे, जो ताबीन तबे ताबीन थे, जो उम्मत के जो है खास लोग थे, वो जो है ना जैसे कुरान पाक को इस्तेमाल करते थे اس کے مطابق ہوتے تھے. ویسا نہیں ہے آج کا مسلمان, اس لیے پوری دنیا کا مسلمان دنیاوی اعتبار سے بھی پریشان ہے, اور خود ہی پریشان ہے تو دوسرے کو کیا نکالے گا پریشانی سے وہ, اور اخروی اعتبار سے بھی پریشان. اس معنی کرے کہ جو کامیابی اس کو حاصل کرنی چاہیے جس سے وہ نہیں حاصل کر پا رہا. اس لیے میرے دوست, جہاں آپ نے سنا ہے اللہ تبارک و تعالیٰ سننے کو قبول فرمائے, عمل کی بھی نیت کرے کہ ہم اپنی زندگی میں تبدیلی لائیں گے, اور اس کے جو تقاضے ہیں ان تقاضوں کے مطابق عمل کریں گے. ان تقاضوں میں سے میرے دوستو ایک تقاضا ہمارے سامنے جو آتا ہے وہ ہے دین کے لیے محنت کرنے کا, محنت میں حصہ لینے کا. آج ہمارے پاس جو پڑھا گیا گیارہواں پارا دسواں پارا, اس میں زیادہ مضمون یہی ہے کہ جو تمہیں دین دیا گیا ہے اس میں تم کو محنت کرنا پڑے گا. تمہارا وقت بھی چاہیے, تمہاری صلاحیت بھی چاہیے, تم کو سفر کرنا پڑے تو سفر بھی کرنا پڑے گا, اور تمہارا مال بھی چاہیے, تمہاری جان بھی چاہیے, محنت بھی چاہیے, محنت کرنے والوں کا ساتھ دینا بھی چاہیے. یہ فرمایا کہ جو محنت کرنے والے ہیں ان کا ساتھ دینے والے ہوں گے تو دونوں کو اللہ تبارک و تعالیٰ کامل ایمان والا شمار کریں گے, اور اگر نہیں ہے تو پھر فساد عظیم دنیا میں برپا ہوگا. اور یہاں پہ فرمایا کہ تم کو دردناک عذاب دیا جائے گا اور تمہاری جگہ دوسروں کو بدل دیا جائے گا. موقع جب تک دینا ہے موقع دیا جائے گا, پھر تم کو ختم کر دیا جائے گا دشمن مسلط کر کے. دشمن یوں ہی نہیں مار رہا مسلمان کو آج, کوئی وجہ ہے جو مار رہا ہے, ورنہ اللہ تعالیٰ اگر بچانا چاہے تو بچا سکتے نا, ہم سب کا ایمان ہے, پھر بھی نہیں بچا رہے. کیوں نہیں بچا رہے؟ اس وقت کہ وہی مروا رہے ہیں, مارو ان کو مکتوں, کسی کام کے نہیں ہے. کیوں؟ اس وقت کہ جو دین ان کو دیا گیا اس کی کوئی ذمہ داری لینے کو تیاری نہیں ہے. اس لیے میرے دوستو ہم اپنی زندگی میں اپنے کو بچانا ہے, اپنے بیوی بچوں کو بچانا ہے, اپنے کاروبار کو بچانا ہے, اور اپنی دنیا کو بھی بچانا ہے, اپنی آخرت کو بھی بچانا ہے, تو ہمیں دین کے لیے محنت کرنا ہوگا. ہم قیاس نہیں کر سکتے غیر مسلموں پر اپنے آپ کو. غیر مسلموں کے ساتھ اللہ تعالیٰ کی سیاست الگ ہے, اس کا ان کا سیٹ اپ الگ ہے, ان کی سنت الگ ہے, ان کی عادت الگ ہے, ان کے ساتھ ان سے نہیں ہے کچھ اس بارے میں پوچھ گچھ. ان کو ایک ساتھ سیدھا جہنم کا ایندھن بنانے کا ہے, آخرت میں ان کا کچھ نہیں ہے. ان کو دنیا میں مزے لینے کا موقع دے دیا جائے گا تھوڑا سا, ذر ہوں یا کلو وہ تمت ہو عمل فضو عالم, چھوڑو ان کو, کھا لینے دو, پی لینے دو, انجوائے کر لینے دو. حضور پاک صلی اللہ علیہ وسلم کو اللہ تبارک و تعالیٰ نے کافروں کے بارے میں یہ بات فرمائی, بے ایمانوں کے بارے میں. بے ایمانوں کے لیے اللہ تعالیٰ کا نظام الگ ہے, ہم بے ایمان نہیں ہیں, ہم ایمان والے ہیں. اس لیے ہمارا نظام اللہ پاک کے ساتھ الگ ہے. ہمیں قرآن کے تقاضوں کو لینا پڑے گا, ہمیں حدیث کے تقاضوں کو لینا پڑے گا, ہمیں دین کی بیوی ذمہ داریوں کو لینا پڑے گا. ہم یہ عذر نہیں کر سکتے کہ ہم ہے, ہمارا جاب ہے, ہماری بیوی بچے ہیں, ہم اپنی بیوی بچوں کے اندر ہی مشغول رہتے ہیں, ہم سے کچھ کام نہیں ہو سکتا. اللہ تعالیٰ فرمائیں گے کہ نہیں, ہم نے جب تم کو یہ ذمہ داری دی تھی تو بیوی بچے بھی ہم نہیں دیے تھے, ہمیں پتا تھا کہ بیوی بچوں کے ساتھ میں مصروفیت ہوتی ہے, لیکن جب ہم تقاضا کر رہے ہیں ہمارے دین کے واسطے تو تمہیں سفر کرنا پڑے تو سفر بھی کرنا ہوگا, تمہیں مال لگانا پڑے تو مال بھی لگانا ہوگا, وقت لگانا پڑے تو وقت بھی لگانا پڑے گا, محنت کرنا پڑے تو محنت بھی کرنا پڑے گا. محنت کرنے والے تمہیں ساتھ دینے کو کہہ رہے تو ساتھ بھی دینا پڑے گا. آج یہ کہا دلی بھائی سنسروں دین فارغ کم النصر, اگر دین کے معاملے میں تم سے مدد مانگے کوئی تو تمہارے ذمے ہے مدد کرنا, یہ ذمہ داری ہے. ہم نے قرآن پاک میں پڑھا ہے اور ہم ایمان بھی لاتے ہیں اس بات پر. اس لیے جو دین کے کام ہو رہے ہیں ان میں مدد کرنا ہے ہمارا اپنا فریضہ یہ بنتا ہے. اس لیے اس ملک میں خصوصیت کے ساتھ میں دین کو اسٹیبلش کرنا, اسلام کو جمانا, اور مسلمانوں کو جمانا, اسلامی اعتبار سے جمانا, اسلامی قدروں کو زندہ کرنا, اسلام کو پھیلانا, اور صحیح اسلام کو اور صحیح مسائل کو دنیا میں عام کرنا, اور غیروں تک دین کی بات پہنچنے کے وسائل اور اسباب اختیار کرنا تاکہ وہ بھی دین کے اندر آئیں, یہ سب میرے دوستو دین کی اس محنت میں ہم شریک ہوتے ہیں جس کا ہمیں حکم دیا جا رہا ہے قرآن پاک میں. اس ضمن میں آپ کے سامنے ایک بات بھی درمیان میں بھی آتی رہی ہے, آج بھی آپ کے سامنے یہ بات عرض کرنے کو مجھ سے کہا گیا ہے کہ دین ہی کی محنتوں میں سے ایک محنت اس ادارے کا قیام بھی ہے اور اس کے لیے محنت ہو رہی ہے. اللہ تعالیٰ کا شکر ہے آپ حضرات کو معاون کے طور پر اللہ نے رکھا ہوا ہے, آپ حضرات کا تعاون ضروری ہے, اور آپ حضرات ماشاءاللہ تعاون فرماتے بھی ہیں. حق تعالیٰ شانہ نے کرنے والے کو اور تعاون کرنے والے کو, دین کی محنت کرنے والے کو اور تعاون کرنے والے کو, دونوں کے ساتھ اجر کا وعدہ فرمایا ہے اور دونوں کی زندگیوں میں برکت اور رحمت کے نازل ہونے کا ذریعہ فرمایا ہے. ابھی ہم قرآن پاک کی ایک آیت پڑھ رہے تھے, ترجمہ کر رہے تھے اس کا. اللہ نے فرمایا کہ اگر میں تم سے مال مانگتا ہوں تو تمہیں اس بات کا علم ہے کہ میراث میری ہی ہے, تمہاری وارث میں ہی بننے والا ہوں. تمہارا جو بھی مال ہوگا اس کا وارث کون ہے؟ میں وارث ہوں تمہارا. تم جو کھا لو گے وہ تمہارا, جو پہن لو گے وہ تمہارا, جو میرے راستے میں خرچ کر دو گے وہ تمہارا ہے, بقیہ میں ہوں. اگر تم اپنی مرضی سے مجھے دو گے تو میں تمہارے ذخیرے میں ڈالوں گا اس کو, اور اگر نہیں دو گے ویسے ہی مر جاؤ گے تو تمہارا تو میں ہی لینے والا ہوں, مگر اس کا کوئی اجر نہیں دینے والا ہوں. लेकिन इससे पहले जितनी कौमें आई वो भी सोना चांदी यूज करती थी, वो अपना इस्तेमाल करके मर गई, बाकी अल्लाह ने ले लिया और किसने लिया भी? अल्लाह जी का होता है सारा, फिर वो बांटते हैं इंसानों के अंदर। तो जब अल्लाह ने ले लिया किसी बंदे का तो उसको कुछ नहीं मिलेगा उसमें से, उसको वही मिलेगा जो उसको अल्लाह ने दिया था उसमें से, उसने अल्लाह को जो दिया है उसको वो मिलने वाला है। मीरास समावात व अर्ज़ का ये मतलब है कि मीरास आसमानों और जमीनों की और सब लोगों की अल्लाह की है, अल्लाह वारिस होने वाला है। तो तुम्हें ये कहा जा रहा है कि तुम्हारे पास जो कुछ है उसमें एडजस्ट करो, उसमें इंतजाम करो। और ये फरमाया कि जब तुमसे कहा जाए अल्लाह के लिए माल को खर्च करो तो जरूर करो, इसलिए कि तुम्हें इसी माल से अपनी आखिरत और दुनिया दोनों की प्लानिंग करनी। आखिरत में आके अलग टाइम दिया जाएगा और अलग बड़ी दी जाएगी कि तुम इससे आखिरत कमाओ, ऐसा नहीं होने वाला है। जो वक्त है इसी में तुम्हें दुनिया भी बनानी है आखिरत भी, जो पैसा है इसी में तुम्हें दुनिया भी बनानी है आखिरत भी। वक्त भी अलग दिया जाने वाला नहीं है आखिरत के लिए और पैसा भी अलग दिया जाने वाला नहीं है आखिरत के लिए। इसलिए फरमाया लअल्लकुम ततफक्करून फिद दुनिया वल आखिरा, तुम्हें गौर व फिक्र से काम ले लेना है दुनिया में भी और आखिरत में भी, यानी दुनिया और आखिरत दोनों इसी में बना लेनी है। गरीब को अपने गुर्बत के साथ, अमीर को अपनी अमारत के साथ। ये नहीं होगा कि इतना माल मिलेगा तो मैं आखिरत बनाऊंगा जब तक मुझे अपनी दुनिया बनानी है, नहीं। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया कि तमन्ना वलो बिशति तमरा, गरीब सहाबा किराम अगर खजूर का पूरा हिस्सा नहीं दे पाते उसका एक हिस्सा देते तो भी कबूल कर लिया जाता था, एक हिस्सा ही खजूर का, एक टुकड़ा खजूर का, उसी से जहन्नम से बच जाते थे। क्योंकि माल को अल्लाह के रास्ते में लगाने की खसूसियत है जहन्नम से बचना। उन्होंने फरमाया कि बादिरो बिसदका फइन्नल बला ला यतफत्तौहा, सदके में आगे बढ़ा करो, जल्दी इसे सबकत किया करो, इसलिए कि मुसीबत उसको ओवरटेक नहीं कर सकती। सारी मुसीबतें परेशानियां जो आने वाली है अगर आदमी सदका देता रहे, अल्लाह के रास्ते में खर्च करता रहे, तो वो दुनिया वो उसको ओवरटेक नहीं कर सकते। वो सदका जो है ना उसकी जगह बन जाता है, आड़ बन जाता है। और दुनिया में जैसे बनता है आखिरत में भी ऐसे ही बनता है, वो जहन्नम से बचा देगा। इसलिए उन्होंने फरमाया तकुन्नार बनो मिशत के तमरा। और अल्लाह तबारक व तआला ने ईमान वाले बंदों को तसल्ली के लिए यह फरमाया कि तुम जब खर्च करते हो तो मेरा ही दिया हुआ करते हो, नहीं करोगे तो फिर भी वो मेरा ही होने वाला है, लेकिन इस खर्च करने के अंदर मैं तुम्हें ये तसल्ली देता हूँ कि जितना तुम्हें मैं अपने लिए लूंगा बरकत के साथ तुम्हारी दुनिया में, उसको मैं वापस कर दूंगा। भगवान सब तुम मिशन और वह युखलिफु हो, जो तुम खर्च करोगे तो अल्लाह पाक उसको वापस दे देगा। और ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की खसूसियत है, पिछली उम्मतों के साथ, पिछले नबियों की उम्मतों के साथ में ये वादा नहीं था कि मैं दुनिया में दूंगा, बल्कि अगर उनकी मेहनत के बगैर भी उनको मिल जाए तो इस्तेमाल करने की इजाजत नहीं थी। आपको पता ही होगा कि जब जंग होती थी पहले जमाने में और उसमें माल काफिरों से मिलता था तो मुसलमानों में नहीं बांटा जाता था, उसको एक जगह रखा जाता था, आग आसमान से आती थी जला देती थी। माल गनीमत कहते हैं उसको, माल गनीमत तक को उम्मत में इस्तेमाल करने की इजाजत नहीं होती थी, यानी अपना दिया हुआ तो खैर क्या वापस आता, अगर अल्लाह ताला की तरफ से कोई ऐसा सेटअप हुआ कि माल मिल गया बहुत सारे मुसलमानों को, उनको इस्तेमाल करने की इजाजत नहीं थी, आखिर उसमें लेना तुम। लेकिन इस उम्मत के लिए माल गनीमत भी हलाल। और ये फरमाया कि तुम अपने जेब से जो खर्च करोगे वो तुम्हें बरकत के साथ दुनिया में मिल जाएगा, फिर तुम्हारी मुसीबतें भी टलेंगी, ये परेशानियां भी दूर होंगी। इसलिए मेरे दोस्तों ज्यादा मौका नहीं है इस मौजू पर बात करने का, बहुत आयतें आपने पढ़ी हैं इसमें, बहुत आयतें सुनी हैं, सैकड़ों आयतें हैं जिसमें अल्लाह तबारक व तआला ने अपने मुबारक रास्ते में खर्च करने की फजीलत आपको सुनाई है अपने सामने खड़ा करके, और हम उस पर ईमान लाते हैं। अगर कि हमें नहीं समझ में आया कि अल्लाह तबारक व तआला ने क्या फरमाया है, मगर जब हमें बताया जा रहा है ऐसा है, फिर हमें यकीन करना है कि हाँ ऐसी ही बात है जैसे अल्लाह तबारक व तआला हमें फरमाए हैं, हम उस पर ईमान लाते हैं। तो आप लोग तो वो है जिन्होंने सबकत की है, कुरान पाक भी ज्यादा जल्दी सुनने वाले लोग हुए, तो जाहिर है कि कुरान पाक पर अमल करने में भी आगे बढ़ने वाले लोग आप ही रहेंगे। आप लोगों को चाहिए कि अमल के मामले में भी ऐसे अपने आप को साबित दिखाएं, आगे चलने वाला दिखाएं, आगे बढ़ने वाला दिखाएं। इसलिए मेरे दोस्तों हम सबको इसमें इस इदारे के चलाने के अंदर भी हिस्सा लेना है। ये इदारा देखने के अतबार से बहुत खर्च अपना बताता है लेकिन बहुत कम खर्च होता है, इसमें काम करने वाले बड़ी कुर्बानी देते हैं। अब आप देखिए गाइडेंस में 20 से ज्यादा आदमी काम करते हैं, दारुलूम के अंदर 20 से ज्यादा काम करते हैं, शरिया बोर्ड में 10 से ज्यादा काम करते हैं, और हम अगर ये कहते हैं कि 1 लाख डाले इसका खर्चा है तो आप खाली उसको डिस्ट्रीब्यूट करो सैलरी पर, आप खुद ये बोलोगे कि इतने में कैसा करते हैं तुम लोग। हम कहते हैं रोजाना 3000 डॉलर इसका खर्चा है तो किसी को बहुत ज्यादा लग सकता है, लेकिन अगर आप देखेंगे तो हमारे पढ़ाने वाले, हमारे असातिज़ा, हमारे पास काम करने वाले वॉलंटियर्स को छोड़कर कितनी कुर्बानी देते हैं, कितनी छोटी छोटी तनख्वाहों पर काम करते हैं। पूरे अमेरिका के जायजे में गैर मुस्लिम अपना ये बयान दे रहे हैं कि आप यहूदियों के सिनेगॉग में जाओ तो वहां का जो इमाम होगा, मिनिस्टर होगा, जो भी होगा, उनका रिब्बी जो भी होगा, वो जो है $1.5 लाख से $2.5 लाख कम अज कम सालाना बनाता है। और ईसाई चर्च के अंदर आप जाएंगे तो वो $1 लाख से $1.5 लाख कम से कम बनाता है। और खुद गैर मुस्लिम का बयान है कि ये वाहिद मुसलमान है कि इनको अपने मजहब की फिक्र होती है कि इनका इमाम 36,000 सालाना पे आमतौर पर काम करता है, 36,000 सालाना पे। और हमारे इस इदारे के अंदर 36,000 सालाना भी नहीं होते। आप 50 आदमियों को डिवाइड कर दो 1 लाख को, पता चल जाएगा आपको। फिर दूसरे अखराजात अलग है, यूटिलिटीज अलग है, बिल अलग है, मॉर्गेज अलग है, सफाई करने वालों को देना अलग होता है, आईटी के काम अलग है, फोन का बिल अलग है, लाइट का बिल अलग है, गैस का बिल अलग है। उसको छोड़ के बता रहा हूँ मैं आपको, कितने ज्यादा कुर्बानी के साथ में दीन का काम किया जाता है तब दीन का काम होता है। तो काम करने वाले भी इतनी कुर्बानी के साथ में कर रहे हैं दीन की खिदमत के जज्बे से, और कोई गरज नहीं है। अगर इतनी ही मेहनत किसी और जगह की जाए तो अपना पेट भी पले और उसके साथ पैसे भी बचे थोड़े, लेकिन दीन का काम कौन करेगा फिर। इसलिए मेरे दोस्तों, ये जो काम करने वाले हैं इनकी हमें कदर करनी है। इस वजह से आप हजरात इसमें अपना इनपुट करें, जरूर अपना हिस्सा इसके अंदर डालें, जिससे जितना हो सकता है बड़े से बड़ा आदमी हौसला करें। रमजान के मुबारक महीने में लोग ज़कात निकालते हैं, रमजान के मुबारक महीने में और भी लोग खर्च करते हैं, इफ्तारी कराते हैं लोगों को, क्योंकि सवाब ज्यादा ज्यादा कमाते हैं। क्योंकि हमें बताया गया कि इसमें नफिल का सवाब फर्ज के बराबर हो जाता है। हमें बताया गया कि हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रमजान में 100 स्ट्रांग की तरह हो जाते थे सखावत के मामले में। करीहिल मुरसला, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सखावत आम तौर पर सबसे ज्यादा मशहूर थी, लेकिन हजरत इब्ने अब्बास फरमाते हैं कि रमजान में तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम रीहे मुरसला हो जाते थे। रीहे मुरसला कहते हैं उस हवा को जिसके छक्कर दरख्तों को उखाड़ दे, बड़े बड़े जब हवाओं के तेज छक्कर चलते हैं उसको रीहे मुरसला कहते हैं। इतनी सखावत होती थी हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की। तो ये सखावत का महीना है, ये खर्च का महीना है, ये गरीबों की रियायत का महीना है, ये गमगुसारी का महीना है, ये हमदर्दी का महीना है, ये दीन के कामों में हिस्सा लेने का महीना है, ये दीन के कामों में सपोर्ट करने का महीना है, ये दीन का काम करने वालों के साथ नुसरत और मुआवनत का महीना है। इसलिए कोई लंबी बात के बगैर मैं सिर्फ आपसे ये कहूंगा कि हर साथी कुछ न कुछ आज जरूर इसमें हिस्सा ले हमारे इस इदारे के काम में। अल्लाह तबारक व तआला आप हजरात को बेहद जदाया खैर दे, और अल्लाह ताला आप लोगों की कारोबार में भी बरकत अदा फरमाए। अपने कारोबार में बरकत का सीक्रेट है ये कि अल्लाह के लिए खर्च करो, तुम परेशानियों को दूर करने का इलाज है ये। लोगों को माली एतबार से तंगी आ रही है तो उसका हल है ये कि जो अल्लाह ने हमें दिया है उसमें से जब हम करेंगे खर्च, अल्लाह पाक अपने खजाने गैब से ऐसे असबाब बनाएगा कि अल्लाह ताला की तरफ से ऐसा इंतजाम होना शुरू हो जाएगा। हिम्मत करके जल्दी जल्दी से अपने अपना हिस्सा ले लीजिए, और अगर कोई जाहिर फरमा दे कि मेरे इतने ले लो, 1,000, 2,000, 3,000, 500 जितनी जिसको अल्लाह तौफीक दिया है वो और अच्छी बात है कि दूसरों को भी तौफीक होगी। कुरान पाक में आपने एक जगह ये भी सुना है, इन तुम तो सदकात फरिया, अगर जाहिर कर दो तुम अपने अतियात को तो भी ये बहुत अच्छी बात है। जब कुरान पाक कह रहा फनी अम्मा आया तो बेझिझक आप अपने अखलास में शक मत करो, पता नहीं मुझे सवाब मिलेगा नहीं मिलेगा, रियाकारी तो नहीं हो जाएगी, इस चक्कर में मत पड़ो। आप महज अल्लाह की रजा की नीयत करके अपने इरादे से जाहिर करो कि भाई मैं इतने इस इदारे के साथ इस इदारे में डोनेट करने को तैयार हूँ। अपनी ज़कात भी जो है ना लिखवा सकते हो, जाहिर है कि सबको जेब में पैसे तो लेके नहीं आए होंगे, और यहाँ पे माशाल्लाह उसका इंतजाम भी होता है स्वाइप करने का, क्या होता है क्रेडिट कार्ड से। और अगर कोई चेक अपने साथ लाया है तो वो दे सकता है, कैश लाया है तो वो दे सकता है, प्लेज कर सकते हैं, पक्का प्लेज जो होता है कि भाई मैं लाके आपको पहुंचा दूंगा। तो जो आपकी रकातें हैं उसका भी हिस्सा हमदार जो है ना ये इदारा बनता है उसको भी दीजिए, और उसके अलावा अपना आप जो है ना कुछ ना कुछ हिस्सा इस रमजान के मुबारक मौके से इसमें जरूर हिस्सा लीजिए आप। अल्लाह तबारक व तआला मुझे और आपको अमल के तौफीक दे, फरमाए माशाल्लाह माशाअल्लाह, अल्लाह जदाया खैर दे, अल्लाह कबूल फरमाए। रमजान के इस मुबारक महीने में अल्लाह इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए, आमीन बोलो। हफ्ताला इनके कारोबार में वसात और तरक्की अता फरमाए, हफ्ताला इनके घर में तमाम हर किस्म की आफत से महफूज फरमाए, घर को घर वालों को हफ्ताला इनके औलाद में बरकत अता फरमाए, माशाअल्लाह फरमाते जाओ माशाअल्लाह। अल्लाह जदाया खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह बरकत अता फरमाए, अल्लाह जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए, हफ्ताला शानू इनके कारोबार में तरक्की अता फरमाए, रुकावटों को दूर फरमाए, हफ्ताला शानू इसको दिन दोगुनी रात दोगुनी तरक्की से मालामाल फरमाए, इनके कारोबार को और वसअत दे, अल्लाह ताला इनके घरों में इनके बच्चों को खैर खूबी से आफियत से रखे, आमीन बोलो। अरे तो आज कुरान पाक खत्म होने का दिन है, जो दुआ मेरे दोस्तों आमीन बोल दोगे आप इंशाल्लाह लग जाएगी उसको, किसी मुसलमान भाई को अपनी दुआ लग गई और क्या चाहिए इससे अच्छी बात। फरमाते जाओ माशाल्लाह, क्या नाम?
जुनेद भाई के
क्या जुनैद भाई
कुछ नहीं कह रहे कि मैंने नहीं कुछ बताना।
अच्छा बताना नहीं है, खाली दुआ दे देना है।
दुआ दे,
अल्लाह ताला आपकी जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए, आपके घर में सुकून अता फरमाए, बीवी बच्चों में बरकत अता फरमाए, बच्चों की हिफाजत फरमाए, घर बार की हिफाजत फरमाए, कारोबार में तरक्की अता फरमाए जी। माशाल्लाह, अल्लाह ताला जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह जान में, माल में, इज्जत में, रोजी में बरकत दे, उनके हिफ्ज को अल्लाह ताला और मजबूत फरमाए, उनको आलिम दीन बनाए। माशाल्लाह, अल्लाह ताला जिनकी खिदमत के लिए कबूल फरमाए। जल्दी जल्दी से बताओ, देखो वक्त बहुत थोड़ा रहता है। माशाल्लाह, अल्लाह ताला कबूल फरमाए, अल्लाह जज़ाए खैर दे, अल्लाह इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत दे, इनके दीन के कामों में बरकत दे, बड़ी दीन की खिदमत भी अंजाम देते हैं माशाल्लाह। अल्लाह ताला शानो इनके इनके कारोबार में, इनकी औलाद में बरकत अदा फरमाए, इनको सेहत और आफियत अदा फरमाए, इनके घर वालों को सेहत और आफियत अदा फरमाए, इनके बच्चों को हाफिज, आलिम, दीन का दाई, मुफ्ती बनाए अल्लाह पाक, और अल्लाह में अल्लाह ताला शामिल फरमाए, फरमाओ माशाल्लाह। और माशाल्लाह, अल्लाह ताला जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, बरकत अता फरमाए, सेहत अता फरमाए, अल्लाह ताला इनके कारोबार में वसअत अता फरमाए, रिज़्क के दरवाजे कुशादा फरमाए, अल्लाह ताला इनकी औलाद की हिफाजत फरमाए, उनकी बेहतरीन तालीम और तरबियत फरमाए जी। भाई जल्दी जल्दी
जी, 1000 है
माशाल्लाह। अच्छा जी, माशाल्लाह, अल्लाह जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह बरकत अता फरमाए, अल्लाह इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत दे, अल्लाह इनकी औलाद में बरकत दे, अल्लाह इनकी औलाद की हिफाजत फरमाए, इनके घर बार की हिफाजत फरमाए, हर तरह की मुसीबत परेशानी से बचाए माशाल्लाह। अल्लाह कबूल फरमाए, अल्लाह जज़ाए खैर दे, अल्लाह शान उनकी जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए। घर में जल्दी जल्दी वक्त थोड़ा है बिल्कुल जी। माशाल्लाह, अल्लाह जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह इनकी ज़कात को कबूल फरमाए, बरकत अता फरमाए, इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत दे अल्लाह पाक, कारोबार में
200 डॉलर,
माशाल्लाह, समीउद्दीन 200 डॉलर, अल्लाह जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत दे, अल्लाह पाक अच्छी जगह जॉब लगा दे, अल्लाह शान जब जॉब नहीं होने के बावजूद हिम्मत किया माशाल्लाह, अल्लाह ताला कबूल फरमाए, अल्लाह इसको अच्छी से अच्छी जॉब दिला दे और अच्छी से अच्छी जगह शादी भी करा दे, अल्लाह ताला शान हो इनके इनके घर वालों को सेहत से आफियत से रखे, फरमाए भाई माशाल्लाह। माशाल्लाह, अल्लाह कबूल फरमाए, अल्लाह जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, अल्लाह इनकी जान में, माल में, इज्जत में, रोजी में बरकत दे, आमीन बोलो, अल्लाह ताला शान हो इनके कारोबार में तरक्की अता फरमाए, बरकत वाली हलाल रोजी के दरवाजे कुशादा फरमाए, घर में सेहत और आफियत अता फरमाए सबको माशाल्लाह। अल्लाह कबूल फरमाए, अल्लाह जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए, अल्लाह उनके कारोबार में तरक्की और वसअत अता फरमाए, अल्लाह उनके घरों में रहमत और बरकत नाजिल फरमाए, हर मुसीबत और परेशानी से महफूज फरमाए, माशाल्लाह। अल्लाह कबूल फरमाए, अल्लाह जज़ाए खैर दे, अल्लाह जान में, माल में बरकत अता फरमाए, इज्जत में बरकत अता फरमाए, अल्लाह हर किस्म की मुसीबत और परेशानी से महफूज फरमाए, माशाल्लाह। अल्लाह जज़ाए खैर दे, अल्लाह कबूल फरमाए, जान में, माल में, इज्जत में, रोजी में बरकत दे, सेहत आफियत अता फरमाए, औलाद में बरकत अता फरमाए, दरबार में रहमत और बरकत नाजिल फरमाए जी। भाई फरमाओ जल्दी जल्दी,
इमरान खान 1000
माशाल्लाह, अल्लाह जज़ाए खैर दे, अल्लाह जिनकी जान में, माल में, इज्जत में, रोजी में बरकत अता फरमाए, एक साले औलाद अता फरमाए, औलाद को नेक साले बनाए, अब तारा शान हो बरकत वाली हलाल रोजी के दरवाजे कुशादा फरमाए, तो होगी अल्लाह इसको बेहतरीन जगह शादी करवा दे, आफियत के साथ, सहूलत के साथ, खूबसूरत और खूबसूरत बीवी नसीब फरमाए जी। फरमाए जल्दी जल्दी बोलो, अल्लाह जज़ाए खैर, हर साथी से दरख्वास्त है, ये हमारे हर साथी से दरख्वास्त है कि वो कुछ ना कुछ हिस्सा जरूर ले मेरे दोस्त। आज हम वहाँ ऊपर जो सुन रहे थे उसमें एक आयत बड़ी अजीब आई, साहबे किराम की तारीफ करते हुए अल्लाह ताला एक जगह फरमा रहे हैं कि जब उनसे किसी चीज का मुतालबा किया जाता है तो उनमें से बाल ऐसे हैं कि उनकी आंखों में आंसू आ जाते हैं, इस वजह से कि वो कुछ देने के काबिल नहीं है, तवल्लो वो आयुन उन तफीक उन हजरन अल्लाह इज्जो माइन फिकोर, और मैं उन पर अल्लाह ताला का बड़ा रहम होगा, वो तसल्ली रखे, क्योंकि साहबे किराम से जब हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुतालबा किया तो जो साहिब इस्तेदात थे उन्होंने दिया, जो साहब इज्जत नहीं थे वो महसूस के रह गए अपने आंखों के, काश मेरे पास कुछ होता तो मैं देता, तो उनकी आंखों से आंसू निकल गए, अल्लाह को उनके आंसू इतने पसंद आया कि कुरान पाक की आयत बना के उसको नाजिल फरमा दिया। मेरे दोस्तों, अल्लाह के लिए अपने पास नंग होने पर अफसोस करना भी इतना पसंद है अल्लाह पाक को, अगर जो है हमारे पास तो उसमें हम हिस्सा लें जितना हमसे हो सकता है, और हिम्मत करें, अल्लाह पाक के ऊपर भरोसा करें, अल्लाह मुसब्बिबुल असबाब है। फरमाए माशाल्लाह, और बोले देखो जमा जाओ رب تعالیٰ شان و قبول فرمائے. یہ بھائی جلدی جلدی نکال دو ماشاء اللہ ماشاء اللہ اللہ جزائے خیر دے, اللہ قبول فرمائے, اللہ برکت فرمائے, جان میں مال میں عزت میں روزی میں برکت دے اللہ پاک. ماشاء اللہ اللہ قبول فرمائے, اللہ برکت عطا فرمائے, اللہ ان کی جان میں مال میں عزت میں روزی میں برکت دے, صحت اور عافیت عطا فرمائے, ہر قسم کی پریشانی سے حفاظت فرمائے اللہ پاک. سارے ثواب کے لیے اللہ پاک جن کے والدین کے سارے ثواب کے لیے انہوں نے عطیہ دیا, اللہ پاک ان کا ثواب ان کو پہنچائے اور ان کی مغفرت فرما دے, ان کے لیے اس کو صدقہ جاریہ بنا دے اللہ پاک, اللہ تعالیٰ شانہ ان کی قبروں کو نور سے بھر دے, کروٹ کروٹ اللہ پاک ان کی مغفرت فرمائے اور ان کی برکتوں سے ان کے گھر میں بھی رحمتیں برکتیں نازل فرمائے. ماشاء اللہ فرمائے. اللہ تبارک و تعالیٰ آپ کو بھی آپ کی جان مال عزت میں روزی میں برکت عطا فرمائے, صحت عافیت عطا فرمائے, آپ عالم بنائے, مفتی بنائے, امیر کا جاری بنائے, نیک قادر بنائے, اللہ ان کا نصیبہ نیک فرمائے, اللہ شانہ دنیا اور آخرت کی رحمتوں سے برکتوں سے مالا مال فرمائے, ہر مصیبت سے پریشانی سے حفاظت فرمائے ماشاء اللہ, اللہ جدائے خیر اللہ قبول فرمائے, اللہ جان میں مال میں عزت میں روزی میں برکت عطا فرمائے, اب تعالیٰ شانہ ان کو صحت اور عافیت عطا فرمائے. ماشاء اللہ جزائے خیر اللہ قبول فرمائے, اللہ جان میں مال میں عزت میں روزی میں برکت دے, ضرور کچھ نہ کچھ حصہ لو میرے دوست, جو ہم سے ہو سکتا ہے وہ ہم لے اور اللہ سے دعا کرے اللہ اس میں برکت دے دے گا انشاءاللہ. مسلمانوں کے کام ایسے ہی ہوتے ہیں میرے دوست, مسلمانوں کے تعاون سے ہی مسلمانوں کے کام چلیں گے, مسلمانوں کا کام حکومتوں سے نہیں چلیں گے, حکومتیں نہیں کرتی ہمارے کاموں کے لیے مدد, ہمارے اداروں کے لیے حکومت نہیں کرتی, وہ اپنے اسکولوں پر دیکھو کتنا خرچ کرتی ہے, ہم سے ٹیکس لے کے خرچ کرتی ہے مدد کرتی ہے, ہمارے دینی اداروں کے لیے نہیں ہے ان کے پاس کچھ بھی, فرمائے بھائی, اور اس کی وجہ سے ہم اپنے دینی اداروں کو پیچھے رہنے نہیں دیں گے, ہم اپنے دین کے کاموں کو چھوڑیں گے نہیں, ہمیں کرنا ہے میرے دوست.
والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. رب ارحمهما كما ربياني صغيرا. رب ارحمهما كما ربياني صغيرا. رب ارحمهما كما ربياني صغيرا. رب لا تذرني فردا وانت خير الوارثين. رب هب لي من الصالحين. فبشرناه بغلام حليم. اللهم انا نسالك تمام العافيه ونسالك دوام العافيه ونسالك الشكر عن العافيه ونسالك الغناء عن الناس. اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك. اللهم احسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره. اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم انا نجعلك في نحورهم ونعوذ بك من شرورهم. استغفر الله العظيم الذي لا اله الا هو الحي القيوم واتوب اليه. اللهم لك الحمد ولك الشكر. يا الله يا ارحم الراحمين. یہ جو بھی قرآن پاک ختم ہوا یا اللہ اس میں ہمارا کوئی کمال نہیں, یا اللہ یہ آپ ہی کی توفیق سے ہوا, یا اللہ آپ ہی کی برکت سے ہوا, یا اللہ اس کو اپنے بارگاہ الہی میں قبول فرما لیجیے, یا اللہ اس کو قبول فرما کر اس کا ثواب آپ صلی اللہ علیہ وسلم کو پہنچا دیجیے, یا اللہ آپ کے طفیل تمام انبیاء علیہ السلام, تمام صحابہ اکرام, تمام ازواج مطہرات, تمام بنات الطہرات, تمام تابعین شعبہ تابعین, تمام علماء امت خصوصا و خصوص, یا اللہ جو بھی جن کے ذریعے اللہ یہ دولت ہم تک پہنچی, یا اللہ ان سب کو اس کا ثواب پہنچا, یا اللہ حاضرین مجلس میں سے اللہ جو بھی اپنے اعزاء قارب والدین کے لیے یا اللہ کرنا چاہتا ہے تعالی ثواب, یا اللہ ان سب کو اس کا ثواب پہنچا. یا اللہ جتنے مسلمان پریشان حال ہیں یا اللہ سب کی پریشانیوں کو دور فرما دیجیے. یا اللہ جتنے مسلمان بیمار حال ہیں یا اللہ سب کو شفائے کاملہ عاجلہ مستمرہ نصیب فرما دیجیے. یا اللہ حاضرین مجلس میں سے یا اللہ جو پریشانیاں لے کر بیٹھے ہوئے ہیں یا اللہ آپ بہتر جانتے ہیں, یا اللہ سب کی پریشانیوں کو دور فرما دیجیے. یا اللہ حاضرین مجلس میں سے جو بیمار ہیں یا اللہ، یا ان کے گھروں میں کوئی بیمار ہے یا اللہ، سب کو شفائے کاملہ عاجلہ مستمرہ نصیب فرما دیجیے. یا اللہ قرآن پاک کی محبت ہمارے دلوں میں پیدا فرما دیجیے. یا اللہ قرآن پاک والی لائف ہمیں نصیب فرما دیجیے. یا اللہ ایک ایک سنت پر چلنا ہمارے لیے آسان فرما دیجیے. یا اللہ یا ارحم الراحمین. یا اللہ جہاں کہیں بھی یا اللہ یہ دینی ادارے کام کر رہے ہیں، یا اللہ سب کو، یا اللہ سب کے اخراجات کو اپنے غیب کے خزانوں سے پورا فرما دیجیے. یا اللہ اس ادارے کو بھی اللہ دن دگنی رات چگنی ترقی نصیب فرما دیجیے. یا اللہ اس کے بھی جتنے اخراجات ہیں یا اللہ اپنے غیب کے خزانوں سے پورے فرما دیجیے. یا اللہ اپنے غیب کے خزانوں سے پورا فرما دیجیے. یا اللہ ہماری اولادوں کی، ہماری نسلوں کی حفاظت فرما دیجیے. یا اللہ ہماری اولادوں کو دین کا داعی بنا دیجیے. یا اللہ قرآن کا حافظ بنا دیجیے. اور جو حافظ بن چکے ہیں اللہ ان کو باعمل بنا دیجیے. یا اللہ ہماری نسلوں میں سے اللہ دین کے داعی پیدا فرما دیجیے. یا اللہ جو اس ملک میں یا اللہ دین کے لیے اللہ ہدایت کا ذریعہ بن جائیں. یا اللہ یا ارحم الراحمین، جن لوگوں نے دعاؤں کے لیے کہا یا کہنا چاہتے تھے نہیں کہہ سکے، یا اللہ ان تمام کے نیک حاجات کو پورا فرما دیجیے. یا اللہ جو مانگا گیا وہ بھی نصیب فرما دیجیے. جو نہیں مانگا گیا وہ بھی مانگنا چاہیے تھا، نہیں مانگ سکے، وہ بن مانگے نصیب فرما دیجیے. اللہم انا نسألک من خیر ما سألک منه عبدك نبیک محمد صلی اللہ علیہ وسلم، ونعوذ بک من شر ما استعاذک منه عبدك نبیک محمد صلی اللہ علیہ وسلم، انت المستعان وعلیک البلاء ولا حول ولا قوة الا بالله، وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا رب.